नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर पनि सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी एमाले र माओवादी बीच भएको 7 बुँदे सहमति, वाम गठबन्धनको 5 वर्षे सरकारका चुनौती र कांग्रेसको प्रतिपक्षी भूमिका लगायतका विषयमा छलफल गर्दैछौं। शुरूमा चुनावी तालमेल गरेका नेकपा, एमाले र माओवादी केन्द्रले अन्ततः 7 बुँदे सहमति गर्दै पार्टी एकता गर्ने अन्तिम चरणमा पुगेका छन्। एमाले र माओवादी केन्द्र दुवैले अब बन्ने एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति पनि गरेका छन्। यस लगायत मार्क्सवाद र लेनिनवादलाई पार्टीको मुख्य सिद्धान्त बनाउने एमालेको जनताको बहुदलीय जनवाद अर्थात जबज र माओवादी केन्द्रको माओवादका विषयमा थप छलफल गर्ने, आगामी महाधिवेशनलाई पार्टी एकीकरणको महाधिवेशन बनाउने सहमति दुई पार्टीका शीर्ष नेताबीच भएको छ। पदको भागवण्डा नमिले पनि एमाले अध्यक्ष केपी शर्मा ओली वाम गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बन्नुभएको छ भने एकीकृत पार्टीको पहिलो अध्यक्ष बन्ने चर्चा पनि छ। ओली प्रधानमन्त्री बनेसँगै पार्टी अध्यक्ष पनि बन्ने चर्चा चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भूमिका अबको सरकार र नयाँ पार्टीमा कस्तो होला? 5 वर्षे स्थायी सरकार बनाएर विकास र समृद्धि दिन्छौ भन्ने ओली र प्रचण्ड साँच्चीकै सफल होलान् त? अनि यो चुनावमा ठूलो हार बेहोर्दै तेस्रो दल बनेको नेपाली कांग्रेसले प्रतिपक्षी भूमिका कसरी निर्वाह गर्ला? यी र यस्तै विषयमा छलफल गर्न आज मसँग हुनुहुन्छ राजनैतिक विश्लेषक सुरेन्द्र केसी।
यहाँलाई बदलिदो नेपालमा स्वागत छ।
धन्यवाद।
कसरी हेर्नु भएको छ यो वाम गठबन्धन जुन एमाले र माओवादी बीचको पछिल्लो 7 बुँदे सहमति र त्यही सहमति अनुसार अगाडि बढ्ने उनीहरूको राजनीति?
अब मैले चाहिँ यसलाई स्वाभाविक र सहज रूपमा लिइरहेको छैन, सुरुदेखि नै मेरो यसप्रति संशय रहँदै आएको छ। तर संयोग के भएको छ भनेदेखि मेरो संशयको अतिरिक्त उनीहरूले जे कुरा दावा गरिरहेछन् राजनीति, खास गरी त्यो वाम राजनीति चाहिँ त्यतातिर नै गइरहेको छ। तर म व्यक्तिगत रूपमा चाहिँ अहिले पनि त्यसमा सुनिश्चित हुन सकिरहेको छैन, परिणामदायी तरिकाले यो विषय अगाडि जाला भन्ने मलाई अहिले पनि लाग्दैन।
त्यस्तो संशय चाहिँ के रहेछ त्यस तपाईँले भने?
त्यो चाहिँ यिनीहरूको व्यवहार आचरण, विगत कालमा पनि यिनीहरूले यस्तो गरिआएका, एन मौकामा त्यसलाई तोडेका। अब पछिल्लो दृष्टान्त दिने भने प्रचण्डले नै पनि सुरुमा चाहिँ केपी ओलीसँग चाहिँ गठबन्धन गरेका, पछि त्यो टुटेको, शेरबहादुरसँग घाँटी जोडेका, प्रधानमन्त्री त 9 महिना भुक्तान गरिसकेपछि प्रचण्ड आफै फेरि केपी ओलीसँगका चाहिँ गठजोड गर्न आएका, र कम्युनिष्ट आन्दोलनको चाहिँ पूरा पृष्ठभूमि र इतिहास हेर्दाखेरि यिनीहरू कहाँ चाहिँ जुट्ने भन्दा पनि फुट्ने प्रवृत्ति नै बढिरहेको र कम्युनिस्ट पार्टीहरू अहिले पनि दुई दर्जनभन्दा बढिरहेका, यी सबै कुरालाई आधार र रेफरेन्स मानेर ममा त्यो आशंका रहिरहेको हो।
कम्युनिष्टहरूमा त्यो विशेषता नै मानिन्छ, पहिला जुट्ने पछि फोड्ने। अब यो अलिकति नागरिकले पनि अपेक्षा गरेका कुरा र त्यही अनुसार मध्येको कुरा पनि छ। 5 वर्षलाई भलै आलोपालो गर्ने कुरा छ। 5 वर्ष त्यसो भने अहिले दलहरूले यो नारा बजाए जस्तो स्थायी सरकार र स्थायित्व हुने सम्भावना छैन?
त्यो आधारमा छैन। जस्तो अब 7 बुँदेकै कुरा गर्नुभयो र पछिल्लो पटक प्रचण्डले दिएको अभिव्यक्तिकै कुरा गर्नुभयो भने पनि उहाँले चाहिँ 5 वर्षको प्रधानमन्त्री नै केपी ओली हो भन्नुभएको छ, र जे उनीहरूको पछिल्लो लिखत आएको छ 7 बुँदे त्यसमा समेत यो आलोपालो र 5.5 वर्षे भन्ने कुरा त्यसमा पनि छैन, र हल्ला सुनिएको पक्का हो तर त्यहाँ छैन। अब यसमा कायम रहने कि नरहने भन्ने प्रश्न आउँछ। 5 वर्षको लागि भनेर प्रचण्डले नै भनेको अवस्था छ। प्रचण्डको चरित्र हेर्दा 5 वर्ष कुनै अर्कालाई प्रधानमन्त्री छोड्लान् भन्ने प्रचण्ड मात्रै हो भने कि कसैले पनि नेपालमा अर्काको लागि पद चाहिँ को सुनिश्चितता गर्देला भन्ने विश्वास कुनै पनि नेपालीलाई छ भने त्यो भ्रम हो। त्यो भ्रम छ भने आजै चिर्नु उपयुक्त हुन्छ। अब जनताले के आशा गरेका छन् के आशा गरेका छैनन् भन्ने कुरामा आफ्ना तर्क वितर्कहरू गर्न नसकिने होइन, सकिन्छ।
प्रचण्डको व्यवस्थापन, खास गरी पार्टी अध्यक्ष दियो भने ओलीलाई 5 वर्ष प्रधानमन्त्री पद छाड्न सक्छन् भन्ने किसिमको आकलन थियो, तर त्यो सम्भावना पनि कम छ अहिले, किनकि सह अध्यक्षमा सहमति भएको भनेर नेताहरूको दावी छ। प्रचण्डको व्यवस्थापन नेपाली राजनीतिमा मुख्य चुनौती हो कि वाम गठबन्धन बीच उनको रवैया, खास गरी बोली फेरिरहने रवैयाले अलि बढी चुनौती थपेको?
होइन, एकअर्कामा सम्बन्धित छन् यिनीहरू, किनभने व्यवस्थापन नै उनको आचरणको चाहिँ निर्णायक तत्त्व हो। उनलाई व्यवस्थापन भयो भने उनी एउटा कुरा बोल्छन्, व्यवस्थापन भएन भने उनी अर्को कुरा गर्छन्। तर उनको खासियत चाहिँ कहाँ छ भने, ठिकै छ नि त म चाहिँ साधारण केन्द्रीय सदस्य मात्रै भएर भए पनि बस्छु एकचोटि पनि भनेका छन्। प्लस चेयरम्यान छोडिकन त्यहाँ आलोपालो गर्ने, को चेयरम्यानमा दुवैजना बस्ने भन्ने कुरा पनि आएको छ। यसलाई प्राविधिक रूपमा बुझ्नुपर्छ। मूलभूत कुरा चाहिँ के छ भने, यिनीहरू अत्यन्तै कुटिल छन्, आफ्नो लागि पदीय व्यवस्थापन र सुरक्षाको प्रत्याभूति चाहन्छन्, अरूको पद र भविष्यलाई चाहिँ जहिले पनि जोखिममा राखी छाड्ने र एउटा कदमा टाक्सिन बाध्य गराउने, यो कुटिलता यसभित्र छ। मान्छेले यो माथिल्ला दुईवटा कुरा मात्रै देखेका छन्, अन्तर्वस्तु चाहिँ त्यहाँ छ, त्यसलाई पनि बुझ्नु जरुरी छ।
अब यो तपाईँ भित्री कुरा खास जिस्ट कुरा के देख्नुहुन्छ, जस्तो लामो समय फुट्ने जुट्ने र आफ्नो स्वार्थ मिलेपछि सबै काम गरी छाड्ने सबै बोली छाड्ने नेताहरूको त बानी नै छ। अब यो भित्री स्वार्थ चाहिँ भारतबाट अर्थात चीनबाट अर्थात नेताहरूकै आफ्नै अर्को स्वार्थले काम गरिरहेछ कि, नेताहरूसँग क्षमता नभएर चाहना नभएर कार्यकर्ता व्यवस्थापन गर्न नसकेर र दूरदर्शी एक किसिमको त्यो कार्ययोजना पनि नभएर देख्नुहुन्छ।
अब ती सबै कुराहरू होइनन्, हो चाहिँ के भन्दाखेरि यिनीहरू आफ्नो विचार सिद्धान्तप्रति प्रतिबद्ध तत्त्व होइनन्। यिनीहरू चाहिँ मध्यम वर्गीय पढे लेखेका टाठा पाठा पदको लागि राजनीति गर्ने तत्त्वहरू हुन्। अब बाहिरी तत्त्वको यसमा भूमिका छ त्यो कुरा हो, तर राजनीतिमा बाहिरी भन्दा आन्तरिक तत्त्वले चाहिँ निर्धारण गर्ने हुन्छ। त्यसकारण यिनीहरू आफैभित्र रहेको समस्या त्यो के भने, अब आधारभूत वर्गबाट उठेको जुन वर्गको लागि राजनीति गर्छौँ भनेका त्यसलाई एउटा ट्रेडमार्क मात्रै बनाएको, यथार्थमा पदको लागि आफ्नो महत्वाकांक्षा परिपूर्ति गर्नको लागि, तपाईँ बाबुरामकै कुरा गर्नुभयो भने त्यत्रो जनयुद्धका कुरा गर्थे, अरू कुराहरू गर्थे होइन, लास्टमा र कम्युनिजमको सान्दर्भिक त छैन, अब माओवादी नै विघटन गरिदिए हुन्छ, एउटा काङ्ग्रेस भए पुग्छ, अरू केही पनि चाहिँदैन समेत उनले भनेको तपाईँले बिर्सिनु भएको छैन, त्यो एउटा दृष्टान्त मात्रै हो। मूलभूत रूपमा यिनीहरू यस्तै नै छन्, यो नै मूलभूत समस्या हो।
अर्को बहस पनि उठेको छ, खास गरी माओवादी केन्द्र एमालेमा मिल्ने भएपछि तीनजना नेताहरूलाई कारवाही गरियो, आहुति त्यसै गरी किराँती र अर्को एकजना नेतालाई, अब मगरलाई लोकेन्द्र बहादुर विष्ट, तीनजनालाई कारवाही गर्दा उनीहरूको पनि आफ्नो ठाउँमा बहस व्यापक बनाउनुपर्छ। कम्युनिष्ट पार्टी सकिएकै हो, माओवादी केन्द्र एमालेमा मिलेपछि अब नयाँ बहसको शुरूआत गर्नुपर्छ भन्ने उनीहरूको माग छ, यसलाई के भन्नुहुन्छ तपाईँ?
त्यस्तो कुरा पनि नयाँ छैन, एउटा कार्यक्रममा प्रचण्ड र म आफै वक्ता थियौं, त्यहाँ प्रचण्डले भन्दै थिए कि एमालेसँग गठबन्धन गर्नुपर्छ भन्ने कागजको ड्राफ्ट र अन्तिम त्यो मजबुन गर्ने मान्छे नै आउति हुन्। अब अहिले आउति एमालेसँग चाहिँ गठबन्धन गर्नुहुन्न भन्छन् भने तपाईँले यो कुराको पनि विचार गरिदिनुपर्छ भन्ने खालको उनले कुरा गर्थे। मैले भर्खर मात्रै सुनेको थिएँ, त्यो कुरामा अलिकति तर्क जस्तो त्यहाँ देखिँदै थियो। उनी त्यो तर्कले के भन्दै थियो भनेदेखि, आउति त्यो बेलासम्म गठबन्धनको पक्षमा थिए, जब उनको श्रीमतीको त्यहाँ व्यवस्थापन हुने अवस्था आएन त्यसपछि उनी भड्किए भन्ने कुरा छ। सायद अरूहरूको कुरा पनि त्यही हो कि, लोकेन्द्र विष्टको हकमा म त्यो भन्न सक्दिनँ, किराँतीले पनि त्यस्तो दुश्चरित्र देखाएको मलाई त्यति थाहा छैन, आउतीको हकमा चाहिँ त्यो छ। समष्टिमा चाहिँ म फेरि के भन्छु भने, नेपालका कम्युनिस्टहरू यस्तै हुन्, यिनीहरू स्वार्थ नमिल्ने बित्तिकै यिनीहरू अवसरवादी र उपभोक्तावादी हुन्छन्। अवसर मिल्यो भने एउटा कुरा गर्छन्, पद पायो भने एउटा कुरा गर्छन्। झलनाथ माधव नेपालहरूकै कुरा गर्नुभयो भने पटक पटक उनीहरू चाहिँ प्रचण्डलाई अध्यक्ष बनाउनुपर्छ भन्थे। अब के भने त्यस्तो कल्पना पनि गर्न सकिँदैन, किन प्रचण्डलाई अध्यक्ष बनाउनु पर्ने? अब यो खालको बोली र व्यवहार चाहिँ नेपालका कम्युनिस्टहरूको रहँदै आएको छ, यो पनि मलाई लाग्छ पछिल्लो श्रृङ्खला मात्रै हो, नयाँ होइन।
यसमा यदि प्रचण्डलाई अध्यक्ष दिइएन र पाँच वर्ष जुन सहमति पाँच वर्षमा आलोपालो गर्ने भनेको छ, यसमा पनि पाँच वर्षमा पनि सत्ता के अरे ओलीले दुई वर्षभित्र सरकार छाडेनन् भने फेरि यो वाम गठबन्धन टुट्छ त्यसो भने?
त्यो त स्वतः टुट्छ, त्यहाँसम्म जान्छ कि जाँदैन भन्ने कुरामा संशय मैले व्यक्त गरिसकेपछि मैले त्यहाँसम्म बोल्नै परेन। तर मेरो भनाइ चाहिँ के हो भनेर भनेदेखि, प्रचण्ड आफैले केपी ओली पाँच वर्षको प्रधानमन्त्री हुन् भनिसकेपछि अब डिबेट गर्ने ठाउँ छ त यहाँ? मैले अर्को एउटा माध्यमलाई पनि यो कुरा भने, माओवादीका मान्छेले अहिले राम्रोसँग सुनिराख्नु पर्यो, यो कुरा भनिराखेको छ प्रचण्डले, भोलि कदाचित प्रचण्डले गरेर होइन जेन्टलमेन एग्रिमेन्ट अढाई वर्षको भएको हो भन्दै भने तिमीहरू यो तर्कलाई बिर्सिन सक्छौ कि स्मृतिमा राखी छोड्छौ भन्ने मैले प्रश्न उठाएको थिएँ। यो एउटा दृष्टान्त मात्रै हो, मैले देख्दाखेरि यो सत्य कुरा होइन, तर प्रचण्डले बोलेको कुरा त फेरि सत्य हो। हो यस्तो खालको अभिव्यक्ति जहाँ आइराखेको हुन्छ त्यसलाई पनि रेकर्ड गरिराख्नुपर्छ र हामीले पनि त्यो अनुसार यसलाई रिफरेन्स सामग्री बनाएर भोलि बोल्नुपर्छ, इतिहासको लागि पनि ठाउँ छोड्नुपर्छ। इतिहास अहिले कब्जा गर्नु हुँदैन, इतिहास इतिहासै हुन्छ र त्यसलाई चाहिँ सम्मान गर्नुपर्छ भन्ने तर्क भयो।
अब अलिकति ओली नेतृत्वको सरकार जुन गठन भएको छ यसतर्फ जाउँ न, ओलीले अबको दुई वर्षभित्र उनले भनेकी कार्यविधि भलै पाँच वर्षको मोटामोटी खाका त उनीहरूले भनेका छन् तर त्यो पूरा हुन्छ हुँदैन एक किसिमको चिन्ता र अवश्य पनि त्यहाँ धेरै आशंका छन्। तर अहिले ओली सरकारले भने जस्तै समृद्धिको विकास ल्याउन विकासको महाअभियान शुरू भयो भन्नु कतिको जायज छ, किनकि उनी आफैले 15 सदस्यीय मन्त्रीमण्डल भन्दा बढ़ी बनाउन पाइँदैन थियो संविधान त, तर अहिले उनले 18 सदस्यीय बनाइसके, संविधान अहिले मिस्न शुरू गरिसके, त्यसैले उनीहरूमाथि पूरै भर पर्न पर्ने अवस्था कतिको आउँछ?
होइन होइन, संविधान त त्यो होइन, संविधान त 25 सदस्य हो, 15 होइन, 25 सदस्य उनीहरू घटाएर आएका छन्, यो राम्रो हो यो, तर भोलि राज्य राख्ने कि अरू राख्ने कहाँ पुग्छन् त्यो फेरि संशयमा रहन्छ होइन। अब उनीहरूले चाहिँ गर्दाखेरि जे अभिव्यक्ति केपी ओलीले विगत समयदेखि दिएका छन् त्यो पर्याप्त हुन्छ र न्यूनतम कुरा गरे हुन्छ। नेपाली जनता चाहिँ हामी जस्तो महत्वाकांक्षी छैनन्, नेता जस्तो महत्वाकांक्षी र अवसरवादी पनि छैनन्, उनीहरू मूल्यको आधारमा चाहिँ मतदान गर्छन्। पहिलो चरणमा चाहिँ पहिलो संविधान सभाको अवसरमा माओवादीले अत्यधिक मत दिएका थिए, ती मुद्दालाई उसले दुरुपयोग गरिसकेपछि मधेसवादीले पनि त्यही गर्यो, दुईटैलाई लडाइदिए। पहिलोमा काङ्ग्रेस एमाले ठट्टा गर्थे पछार दिए, फेरि अहिलेको निर्वाचनमा आएर काङ्ग्रेस एमालेलाई एमालेलाई त अझ अग्रता दिए, काङ्ग्रेसलाई तेस्रोमा पुर्याइदिए, माओवादी र मधेसवादीलाई फेरि अलिकति रिवार्डेड गर्दै पुरस्कृत गरिदिइरहेका छन्। त्यसकारण जनता हामी जस्ता अवसरवादी छैनन्, जनतासँग त्यत्रो महत्वाकांक्षा पनि छैन र अपेक्षा पनि छैन। सिम्पल मैले मार्गचित्र यिनीहरूलाई के दिएको छु भने केरुङ लुम्बिनी, लुम्बिनी काठमाडौँ, महाकाली टु मेचीसम्मको चाहिँ रेलवे ट्र्याक खोलिदियो भने नेपालको इतिहासमा यही कुरा युगान्तकारी हुन्छ, नेपालको एउटा विकासको डिपार्चर पोइन्ट पनि यही नै हुन्छ, केपी ओलीले भनेको पनि यही नै हो। नेपाली जनताले थोरै अपेक्षा गरे किनभने इन्डियाले धेरै नै हामीलाई पेल्यो ठेल्यो, सानो सानो कुरामा उसले हामीलाई दुःख दियो र हरेकचोटि चाहिँ नाकाबन्दीको डन्डा हामीलाई उठायो। यो प्रश्नमा म आफै पनि केपी ओलीसँग सँगसँगै थिएँ किनभने केपी ओलीले जे अडान लिइराखेका छन् त्यो नेपाली जनताको राष्ट्रिय आकांक्षा हो भन्ने मेरो तर्क थियो। हो यति कुरालाई उनीहरूले व्यवस्थापन गर्न सकिदिए भने कतिजनाको सरकार बनाउलान् को के होलान् कसो होलान् त्यो कुरालाई नेपाली जनताले त्यति कन्सिडरेसनमा लिँदैनन्, यति पनि गरेनन् भने चाहिँ नेपाली जनताको यो अन्तिम आस्थाको पुञ्ज हुन्छ मलाई लाग्छ, त्यसपछि हामीलाई जोगिएर बस्नु पनि गाह्रो छ।
ओली सफल होला नि किनकि भारतको एकदमै तीव्र आकांक्षा र चाँस हो,
त्यो चाहिँ उनको व्यवहारमा भर पर्छ किनभने अब यो इन्डियाकै कारणले यो भएको र इन्डियाकै कारणले ओली चिडिएका भन्ने कुरा प्रष्ट भइसक्यो र भारतको चाहिँ नेपालमा बढी चासो छ यो आवश्यक होइन भन्ने कुरा पनि क्लियर भइसक्यो र टिबेटियन फ्याक्टरको एउटा स्पेस बनाउन शेरबहादुर देउपाले खोजेको कुरा नाङ्गिएको हुनाले नै नेपाली जनताले पनि काङ्ग्रेसलाई किनारा लगाइदिएका हुन्, चिनिया आकांक्षा पनि यहाँ बढेको हो र सुषमा स्वराज भर्खरै त्यही कारणले यहाँ आएकी हुन्। किनभने भारतीय मीडिया र बौद्धिकहरूले के भन्न थाले भने मोदीको अर्गेल्याइले गर्दाखेरि नै केपी ओली पर गएका हुन्, यसमा केपी ओलीको केही पनि दोष छैन, भारतको हस्तक्षेप नै यो भएको भन्ने कुरा त्यहाँको मिडिया र बौद्धिकले पनि मानिसकेको स्थिति छ। यस्तो बेलामा चातुर्यपूर्ण तरिकाले कदम चाल्दाखेरि ओलीको लागि एउटा स्पेस छ, तर अब उनले त्यो गर्छन् कि गर्दैन किनभने यहाँ त राइट म्यान राइट प्लेस हुँदैन, भोलि चाहिँ एउटा उपयुक्त व्यक्तिलाई राजदूतसम्म पनि बनाउँदैनन्, परराष्ट्र मन्त्री पनि बनाउँदैनन्, अब त्यो गरे भने चाहिँ त अब यो कुरालाई किनभने इन्डियालाई पनि हामीले फेरि इग्नोर गर्न सक्ने हाम्रो ग्राउन्ड रियालिटी होइन, हाम्रो अनेक धार्मिक सांस्कृतिक आर्थिक भारतसँगको निर्भरता योले पनि हामीलाई भारतबाट टाढो जान दिँदै दिँदैन, ग्राउन्ड रियालिटी त्यही हो। त्यसकारण पोलिसीबाट कूटनीतिक चातुर्यता र चाहिँ सही व्यवस्थापनको एउटा कार्यनीति यिनीहरूले अवलम्बन गर्ने हुन् कि होइनन्, कार्यशैली यिनीहरूले अवलम्बन गर्ने हुन् कि होइनन्, त्यसले नै बाँकी सबै कुरा निर्धारण गर्ने देखिन्छ।
तपाईँले भनेको उपयुक्त व्यक्तिलाई व्यवस्थापन गर्ने, उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिएर आफ्नो कूटनीतिक कौशलता देखाउने क्षमता केपी ओलीमा त्यति देखिँदैन। अलिकति विगतले फर्क्यौं, महाकाली सन्धि भए तापनि ओली भारत प्रस्त देखिन्थे थिए, तर पछिल्लो नाकाबन्दीको बेला उनी बढी राष्ट्रवादी देखेर आफ्नो अडानमा अडिग रहिरहेर भारत अन्तत नाकाबन्दी खुलाउन बाध्य भए, फेरि ओली भारततर्फ प्रस्त हुने सम्भावना यो सुषमा स्वराजको पछिल्लो नेपाल भ्रमणले पनि देखाउँछ भनेर कतिपयले भनेका छन्। ओली भारतबाट जोगिन मुस्किल छ कि ओलीको भारतप्रतिको पहिलेदेखिको झुकावलाई नेपाली अझ भनौँ चिन्तिर फर्काउन सजिलो छ गाह्रो छ
अनि त्यसलाई करेक्सन गर्न जरुरी छ। पहिला जो ओलीलाई भारतसँग लगेर जोडियो त्यसमा ओली कति दोषी थिए, हामी कति दोषी थियौं, नाकाबन्दीको कुरा आयो, नाकाबन्दी ओलीको कारणले भएको थियो कि विरासतमा सुशील कोइरालाबाट उनले त्यो कुरा प्राप्त गरेका थिए, अहिले जो अडानमा उनी उभिराखेका छन् नरेन्द्र मोदीको हस्तक्षेप गर्ने नेपाललाई हेप्ने ठेल्ने पेल्ने नीतिको कुरा नीतिको दुष्परिणाम हो कि केपी ओली भारत विरोधी हुन् कि वा भारतको जुन संस्थापन पक्ष चाहिँ बदलाव आयो त्यो बदलावको रियाक्सन यहाँ पछारिन गएको त्यो जम्मै कुरालाई साङ्गो पाङ्गो नबुझिकन मैले देख्दाखेरि यो केपी ओलीको प्रकरण बुझ्न पनि सकिँदैन।
तर जोखिम अलिक बढी बढेको अहिले धेरैले अपेक्षा गरेको केपी ओली भारत प्रस्त भए भने अर्थात् एक दुईवटा इक्जाम्पल त्यस्तो देखियो भने नागरिकको धेरै आशा टुट्छ भन्ने छ क्या एउटा त्रास चाहिँ
होइन। अब त्यो हामीमा पनि भर पर्छ हामीले विचार कसरी प्रवाह गर्ने हो हामी आफूले कति सूचनाहरू राख्ने हो हामी आफूले कति दृष्टिकोणसहित चाहिँ सूचना सम्प्रेषण गर्ने हो र यहाँ त के हो भने बौद्धिक मिडिया नागरिक समाज पनि पार्टिसन भइदियो पार्टिसन भइदिइसकेपछि वास्तवमा केपी भारतका दलाल हुन् कि हामी भारतका दलाल हुँ यो बुझ्न गाह्रो भइसक्यो। भारतले यहाँ अर्घेलाइ गरेको छ कि नेपालले यहाँ अर्घेलाइ गरेको छ यो बुझ्नु पनि गाह्रो भइसक्यो। अब चीनसँग जो केपी ओली ढल्किए त्यति बढी ढल्किनु कतिको उपयुक्त थियो त्यो पनि फोरफारको विषय रहिदियो। समष्टिमा हामीले हाम्रो घरेलु र विदेश नीतिलाई चाहिँ संरचनागत दृष्टिकोणले र नीतिगत दृष्टिकोणले पनि पुनर्संरचना गर्नुपर्ने किन खेलबाड गर्यौँ नि हामीले हरेक कुरामा हामीले खेलबाड गर्यौँ हामीले एउटा राम्रो अर्थमन्त्री पनि दिन सकेनौँ राम्रो विदेश मन्त्री पनि दिन सकेनौँ। हेर्नु अहिले इन्डियामा हेर्नु कति वर्षदेखि राजदूतको खेल भइरहेको छ ल भन्नु त चुनाव हारेको एउटा दम्बुलाई लगेर भारत जस्तो मुलुकको राजदूत बनाउनुहुन्छ फेरि हेर्नु फेरि चुनाव आयो जम्प गरेर ऊ यो जुन शैली हामीले अवलम्बन गर्यौँ कतिपय कुरामा चाहिँ एउटा राष्ट्रिय चरित्र हुनुपर्छ र आम सहमतिले हामीले बोल्नुपर्छ त्यो कतिपय कुरामा चाहिँ विदेश नीति र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिहरू पर्छन्। ब्युरोक्रेसीलाई हामीले चाहिँ पार्टीकरण गर्नु हुँदैन नागरिक समाज हामी पार्टीकरण हुनु हुँदैन मिडियाहरू पनि पार्टीकरण नभएको राम्रो यो सब कुरामा हामी चुक्यौँ। त्यसपछि सही विचार निर्माण गर्ने हाम्रो भूमिका पनि चुक्यो। अहिले यहाँ टिभीमा अन्तर्वार्ता बोल्नु तपाईँकै यही 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 माध्यममा कति तपाईँको खुलेको भएर आज पहिलो अन्तर्वार्ता म दिन गइराखेको छु किन आइपुग्नु भयो म एउटा ठाउँमा प्रश्नहरू छन् नि त यसले गर्दा के भयो भने तल सही सूचना गएन संहिता नै बदनाम भयो आत्मनिर्णयको प्रश्न नै बदनाम भयो माओवादीले गरेको जनयुद्ध नै बदनाम भयो प्रचण्ड नै बदनाम भए हामी नै बदनाम भयौँ बौद्धिक भनेका चोर हुन् भन्छन् यहाँ चोर हौँ त हामी हो। यो कुरालाई समेत चाहिँ हामीले के भने पुनर्मूल्याङ्कन गर्नुपर्छ पुनर्समीक्षा गर्नुपर्छ र अघि मैले भनेका तीनवटा कुरामा हामी एकमतले बोल्नुपर्छ। जस्तो काश्मीरको प्रश्न आयो भने भारतमा दुई मतले बोल्छन् ती ठोकिदिन्छ हामी तराईको प्रश्न आयो भने तराई आज टुक्रिन्छ भोलि टुक्रिन्छ हामी खुल्लो खुल्ला भन्छ यस्तो भन्न पाइन्छ। निधि महन्त ठाकुरले आफै राष्ट्रपतिको छेउमा गएर औँला ठड्याएर चाहिँ हामी अब अहिलेसम्म चाहिँ हाम्रो चाहिँ मधेसे मात्रै छुट्टै थियौँ अब मधेसे छुट्टै हुन्छ भनिदिए त्यस्तो भन्न पाइन्छ। हो यो खालको जुन अस्तव्यस्तता हामीले राष्ट्रिय राजनीतिमा छोडेका छौँ समस्या मैले लेख्दा यहाँबाट भएर गएको छ।
तपाईँले भनेका धेरै कुरामा गम्भीरता त छँदैछ म अलिकति ब्युरोक्रेसीमा आउँछु। नेपाल बिग्रिनुका पछाडि नेपालको विकास नहुनुका पछाडि ब्युरोक्रेसीको ठुलो रोल छ खास गरी भूमिका छ र त्यो चलखेल छ। ओली नेतृत्वको जुन पाँच वर्षे सरकार बन्छ अझ भनौँ वाम गठबन्धन नेतृत्वमा यसले यो ब्युरोक्रेसीलाई काम मात्र गोरिखा भन्न सक्ने हैसियत राख्न सक्ला
होइन त्यो तपाईँले भन्नुभएको प्रश्नमै म एकदम ठुलो त्रुटि देख्छु। ब्युरोक्रेसी तपाईँले भने जस्तो छैन ब्युरोक्रेसीलाई त्यस्तो बनाएको चाहिँ हामीले हो नेतृत्वले हो
अब त्यही नेतृत्वले अब आफ्नो भूमिका सच्याउँछ कि सच्याउँदैन आफ्नो गल्ती सच्याउँछ कि
सच्याउँदैन त्यो उसको भविष्यमा भयो। मैले त पहिल्यै अन्तर्वार्तामा के भनेको छु भने अब सबै ट्रेड युनियनहरू बन्द गर्नुपर्छ विद्यार्थी युनियन पनि बन्द गर्नुपर्छ अब टिचर्स युनियन पनि बन्द गर्नुपर्छ किनभने उनीहरूलाई हामीले खुल्ला छोडेर हेऱ्यौँ नि त त्यहाँ त न विद्यार्थीले निष्ठाका साथ कहाँ हेर्नु अहिले बाह्र वर्षदेखि विद्यार्थी युनियनको निर्वाचन भइरहेको छैन किन भन्दाखेरि त्यो भ्रष्टाचारको अखडा छ त्यो विद्यार्थी युनियन भन्ने विद्यार्थी युनियनको प्रेसिडेन्ट त कार नचढेर नेता काठमाडौँमा कुनै विद्यार्थी युनियनको प्रेसिडेन्ट तपाईँ पनि विद्यार्थी उमेरकै देख्नुहुन्छ कहीँको नेता जस्तो पनि देख्नुहुन्छ तपाईँ आफै समीक्षा गर्नुहोस् यो कुरा हो कि होइन भनेर। अब ट्रेड युनियनमा हेर्नु ट्रेड युनियनको जो लिडर हुन्छ त्यसले काम पनि गर्नु पर्दैन खुल्लो पनि काम गर्नु पर्दैन र उसले त्यहाँ तीन वर्ष काम गरिसकेपछि उसको तातोपानी भन्सारमा चाहिँ सर्व पोस्टिङ गर्नुपर्ने भन्ने अनिवार्य व्यवस्था छ त्यहाँभित्र। यसरी कुनै देशको ब्युरोक्रेसी चल्छ किन यस्तो भयो त भन्दाखेरि अब तपाईँ अहिले हेर्नु योभन्दा पहिलाको मुख्य सचिव हेर्नु उनी आठ नम्बरमा थिए पार्टीगत कारणले एक नम्बरमा बनाइयो र मुख्य सचिव बनाइयो स्वार्थ लिइयो राजदूत बनाएर चीन पठाइयो नम्बर टू अर्का डक्टरेटसम्म गरेका सोमलाल सुवेदी मुख्य सचिव भए संघीयतामा चाहिँ पिएचडी गरेका व्यक्ति सायद सरकारी खर्चमै उनले गरेको होला तर त्यहाँ दुई वर्ष नखाइकन उनी एडिबीको खरदार भएर चाहिँ फिलिपिन्समा गए अब त्यसपछि अर्को लिएर आए पुरै राजनीतिक कारण लिएर आएको भनिएको छ र इन्टायरली राजनीतिक दलहरूले तिनीहरूलाई त्यहाँ पुर्याएको छ यो दोष तिनको होइन नि त। अब केपी ओलीले अब जस्तो मलाई भन्ने हो भने यो पूर्ण तयलाई चाहिँ व्यावसायिकतामा ढाल्न सक्नुपर्छ, ढाल्न सक्नै पर्छ, नसक्ने भने तपाईँ भविष्यको कुरै गर्न सक्नु,
सकिने सम्भावना त देखिँदैन, किनभने दलहरूमा हिजो पनि आज पनि र भोलि पनि आफ्ना कार्यकर्ता आफ्ना हरेक क्षेत्रमा आफ्ना इकाइहरू भएन भने त पार्टी चलाउनै मुस्किल हुन्छ भनेर खुल्याम भन्ने भन्दै आएका छन्।
त्यसो भने केपी ओलीले किन ठुल्ठुला कुरा गर्नु पर्थ्यो, म यो गर्छु त्यो गर्छु किन भन्नु पर्थ्यो, नभने भइहाल्यो नि त। क्यास्ट्रोले भनेका थिए कि मृत्यु होइन भने समाजवाद, कि म र क्युबाली जनता हो कि समाजवादको लागि निर्माण गर भनेका थिए उनले। यहाँ पनि केपी ओली कि राजीनामा दिएर बालकोटमा गएर सुत, कि यो भ्रष्ट ब्युरोक्रेसीलाई व्यावसायिक बनाऊ। अघि बिहान मात्रै मैले एउटा मन्त्रीको कुरा सुनिरहेको थिएँ, अत्यन्तै चाहिँ अशिष्ट तरिकाले उनी बोलिरहेका थिए। यो चाहिँ 30 चाहिँ सचिव चाहिँ अहिले 60 विशिष्ट सैन्य कर्मचारी छन् नेपालमा, मन्त्रालय तोड्ने फोड्ने कर्मचारीले गरायो भने नि त, यिनलाई मंत्री हुनको लागि यिनको एउटा ज्वाइँलाई मन्त्री बनाउनलाई यिनीहरूले मन्त्रालय तोडे, त्यही स्वार्थ साध्नको लागि अमुक मान्छेलाई उनीहरूले सचिव बनाए। अब केपी ओलीकै कुरा गर्ने भने भ्रमण चाहिँ रोक्ने भन्थे, 8 त अब अहिले चाहिँ शहरी विकास मन्त्रालयका सचिव चाहिँ भियतनाम पुगिरहेका छन् अहिले नै, तुरन्त 24 आइज भन्नु पर्दैन फिर्ता हो। यो कुरालाई कि उनीहरूले चाहिँ नियन्त्रण गर्न सक्नुपर्छ, होइन भने जे अव्यवस्था र व्यतिथि हामीले हिजोदेखि भोग्दै आयौँ भोग्नुपर्छ। क्यास्ट्रोले भनेको कुरा सत्य हुन्छ कि समाजवाद होइन भने मृत्यु, कि नेपाल राष्ट्र पनि मर, नेपाल राष्ट्रलाई जगाउने हो भने यो व्यतिथिको अन्त्य गर, केपी ओलीले नै गरे पनि हुन्छ। म उहाँलाई रिक्वेस्ट के गर्छु भने तपाईँ यो गर्न सक्नुहुन्न भने त्यो जिम्मेवारी हामीलाई दिनुहोस् न, हामी गरिदिन्छौँ यो कुरा देशको लागि। बुढो गोरु जस्तो गाई पनि ओगटिरहने अनि बच्चा पनि जन्माउने हैसियत नराख्ने हो भने अनि त्यस्तो नपुग्छको के गरा कुरा गराइ भयो यहाँ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी एमाले र माओवादी बीच भएको 7 सहमति, वाम गठबन्धनको 5 सरकारका चुनौती र कांग्रेसको प्रतिपक्षी भूमिका लगायतका विषयमा छलफल गरिरहेका छौं। छलफलमा हुनुहुन्छ राजनीतिक विश्लेषक सुरेन्द्र केसी, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी एमाले र माओवादीबीच भएको 7 सहमति, वाम गठबन्धनको 5 सरकारका चुनौती र कांग्रेसको प्रतिपक्षी भूमिका लगायतका विषयमा छलफल गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले एमाले र माओवादी केन्द्रबीच भएको 7 सहमति, एमाले अध्यक्ष केपी शर्मा ओली सरकारका चुनौतीका विषयमा छलफल गर्यौं। अब हामी एमाले र माओवादीबीच पार्टी एकताका सैद्धान्तिक चुनौती तथा नेपाली कांग्रेसको प्रतिपक्षी भूमिकाका विषयमा छलफल गर्दैछौं। छलफलमा हुनुहुन्छ राजनीतिक विश्लेषक सुरेन्द्र केसी।
अब दोस्रो चरणमा आउँदाखेरि अघि तपाईँले भने जस्तो केपी ओलीको क्षमता धेरैमा अब चाहिएको छ र उनले देखाउँछन् देखाउँदैनन् त्यो आफ्नो पाटोमा छ, तर अहिले एमालेभित्रै जनताको बहुदलीय जनवाद अर्थात जबज भन्ने च्याप्टर कतिपय नेताले क्लोज भयो भन्छन्, अर्थात सकियो जबजको सिद्धान्त भन्छन्। कतिपयले होइन भर्खरै शुरू भयो अब त यसलाई कार्यान्वयन गर्नुपर्छ, हिजोदेखि नै त्यही सिद्धान्तमा टेकेर हेर्नमा आइएको भन्छन्। फेरि एकातिर माओवादी नेताले माओवाद पनि हो जसले जनयुद्ध गराएर नेपालमा संघीयता लागू गराउन सकेर संविधान सभा ल्यायो भन्छन्। अब यी दुईटाको तालमेल हुने सम्भावना चाहिँ कसरी देख्नुहुन्छ, किनकि दुईटै आफ्नो अडानमा छन्, मिल्न सक्ने क्षमता दुईटैमा कमै देखिन्छ।
यो सबै पब्लिक कन्जम्सनको लागि हो, जब जब भन्ने कुरा पनि सैद्धान्तिकत यस बारेमा त्यत्रो समय खर्च गर्नुपर्छ भन्ने मलाई लाग्दै लाग्दैन। अब बरु जनयुद्धको च्याप्टर क्लोज भएको छ, यसको उपाय चाहिँ यो दुइटैलाई समागम गराएर मार्क्सवाद लेनिनवाद आधारभूत मार्गदर्शक सिद्धान्त हुने, अनि माओवादीको जनवादलाई सम्बोधन गर्नको लागि 21 जनवाद भन्नेमा आएर उभिने, अनि त्यो उभिरहँदाखेरि त्यसको अन्तर्वस्तुको रूपमा चाहिँ जबजलाई आफ्नै प्रकारले चाहिँ पुनर्भाष्य गर्नुपर्ने, यो विधिबाट जाँदाखेरि यो समस्या हुँदैन। तर यो यिनीहरूले पैदा गरेको कृत्रिम समस्या हो, वास्तविक समस्या होइन। वास्तविक समस्या भनेका चाहिँ पदीय र स्वार्थ अरू कुराहरू हुन्, ती कुरा सल्टे भने यो कुरालाई उनीहरूले 24 घण्टामै सल्ट्याउँछन्। त्यो कुरा नसुल्ट्याउनलाई बार्गेनिङ चिप्सको रूपमा मात्रै यी कुराहरू अगाडि ल्याएका हुन्। यी कुराहरू तात्विक छैनन्, समयले हेर्नुहोला सिद्ध गरिदिन्छ त्यही कुरालाई।
तर पछिल्लो मन्त्री मन्त्रालयको भागभन्दा त मिलिसकेका छ, त्यसैले पनि यो लामो बहस नहोला, विवाद नहोला। अब
होइन, अब 7 चरण छ यसको भनेको छु मैले। 7 उनीहरूले कमसेकम 4-5 चरणहरू पूरा गरिसकेका छन्।
त्यो भनेको के?
त्यो भनेको त्यति बेला मैले निर्माण गरेको यो विचार थियो, उम्मेद्वार निर्कुल गर्ने कुरा। पहिला त भागै सिटै भाग गर्नु पर्यो, त्यसपछि परिणाम कस्तो आउँछ। परिणाम दुवैको लागि अपेक्षित आयो भनेदेखि नम्बर 3 जाने। नम्बर 3 भनेको चाहिँ अनि पदीय व्यवस्थापन, पार्टी अध्यक्ष को हुने, प्रधानमन्त्री को हुने। नम्बर 4 भनेको चाहिँ अब पार्टीको चाहिँ यो भागभण्ड, क्याबिनेट इत्यादिको भागभण्ड कहाँ कति, जुन अहिले यहीँ आएर यिनीहरू अगाडि बढिरहेका छन्। नम्बर 5 भनेको चाहिँ पार्टीको नामाकरण, त्यो पनि उनीहरूले गरिसके। अब 6 र 7 भनेको चाहिँ वैचारिक पक्ष के हुने, विदेश नीति कस्तो हुने। यो दुईटा कुरा चाहिँ मूलभूत कुरा हुन्छ। अब यो दुईटा कुरामा चाहिँ किनभने भारतसँग विदेशको विदेश नीति समन्वयात्मक हुन्छ भन्ने 25 सही गर्ने यिनै प्रचण्ड हुन्, महाकालीसँग अनेक किसिमले जोड्ने यिनै केपी ओली हुन्। यिनलाई यो कुरालाई चाहिँ डाइभर्ट गरेर अहिले अब चीनसँग ट्र्याक खोल्ने विदेश नीतितर्फ यसलाई चाहिँ डिट्र्याक्ट गर्नुपर्नेछ। यो डिट्र्याक्ट गर्न उनीहरू दुईजना मान्ने हुन् कि होइनन्, मान्न दिइने हो कि होइन, किन भारत फ्याक्टर पनि त्यहीँ छ, वर्ल्ड फ्याक्टर पनि त्यहीँ छ। किनभने टिबेटको लागि आधार क्षेत्र पनि नेपालै हो, त्यसले नै नेपालको राष्ट्रिय राजनीतिलाई यहाँ ल्याइ पुर्याएको छ। भनेपछि लास्टमा त उनीहरू क्रान्ति इत्यादि भन्ने कुरा पनि भन्छन्। त्यो क्रान्ति इत्यादिको कुरालाई कसरी चाहिँ पर्गेल्छन्, त्यसपछि मात्रै एकता हुने कि नहुने, त्यो ढोका खोल्ने कि नखोल्ने भन्ने कुरा चाहिँ निर्कुल हुन्छ।
तपाईँले यो 7 खास गरी चरणहरू भन्नुभयो, त्यसमा 5 बुदा उनीहरू नर्मल्ली कार्यान्वयन गरिसके र 2 बुदा छन्। त्यसमा तपाईँले यी भनिरहँदा अझै पनि पार्टी एकता हुने, भलै नामाकरणसम्म भइसक्यो एकता एकीकृत पार्टीको, अझै पनि 50-50 छ, बाँकी छ पार्टीको एकता हुन सक्छ सक्दैन?
पार्टी हुन, मैले त भनिहालेँ मेरो पक्ष नै यो हुनै सक्दैन भन्ने हो, किनभने यहाँ ठुलो कुरा आइसक्यो नि त। प्रचण्ड गएर चाहिँ एमालेमा विलिनीकरण भइसक्यो, क्रान्तिप्रति गद्दारी गरिसक्यो, कति मान्छेहरू छुटेर गए भन्ने कुरा अघि तपाईँले भनिसक्नुभयो, सोसियल मिडिया तपाईँ हेर्नै सक्नुहुन्न, यावत कुराहरू त्यहाँ छन् नि त। त्यसकारण प्रत्येक स्टेपमा चाहिँ जोखिम छ र एकता गरिसकेपछि जोखिम छ, किनभने तपाईँ देखिरहनु भएको छ नि त। अब माओवादी नै फुटाएर चाहिँ बादलहरू कहाँ पुगेका थिए के भयो, कमल थापा नै जुटेका थिए कहाँसम्म पुगे के भयो, काङ्ग्रेसकै तपाईँ देखिरहनु भएको छ अहिले एकता भनेका छन् के भयो, योबाट त नेपालको वाम आन्दोलन पनि पर छैन। त्यसकारणले सबै अहिलेसम्म उनीहरू हामीले आशंका गरेको अतिरिक्त उनीहरू यहाँसम्म आएका छन्, तर जोखिम चाहिँ मैले देख्दा अहिले पनि बरकरार छ।
त्यो जोखिम ओलीलाई भन्दा प्रचण्डलाई बढी छ र उनी आफै र प्रत्येक पाइलामा डर छ भन्न खोज्नु भएको छ तपाईँ?
होइन, अब विपरीत विचार सिद्धान्तका धरोहरहरू,
सिद्धान्त भन्दा पनि अहिले मुख्यत खासरी ऊ प्रचण्ड पदमा रमाउने व्यक्ति हुन्, प्रधानमन्त्री पनि नपाउने, एकातिर पार्टी अध्यक्ष पनि नपाउने भने त उनी सिधै ब्याक हुन सक्ने सम्भावना कतिको छ?
त्यही त, यो नै एकदम अपार, यसैलाई मैले अपारदर्शी, हठात र चाहिँ अप्रत्याशित भन्ने गरेको छु। आखिर किन प्रचण्ड यो ठाउँमा आइपुगे त? उनले के भने, म त केन्द्रीय सदस्य मात्रै रहेर पनि बस्न सक्छु भनिदिए, पार्टीको अध्यक्षता उनले परित्यागै गरिदिए। अब त यहाँसम्म सुनिँदैछ कि राष्ट्रपति पनि यथावत रहने, उपराष्ट्रपति त त्यता भयो भनौँ न, यता चाहिँ के भने राष्ट्रिय सभाको अध्यक्ष पनि यतातिर दिने भन्ने कुरा आइरहेछ। दुइटै नेता चाहिँ, नेता यथावत रहने, ओली यथावत रहने भन्ने खालको कुरा नै आइरहेछ। अब सुभाष नेम्बाङको कुरा आयो भने मलाई लाग्छ स्पिकर पोस्ट पनि सायद प्रचण्डले परित्याग गर्ने होला, किनभने सुभाष नेम्बाङलाई इग्नोर गर्न सक्ने अवस्था त्यहाँ पनि छैन, जसरी विद्या भण्डारीलाई इग्नोर गर्न सक्ने अवस्था त्यहाँ पनि छैन। यत्रो त्याग प्रचण्डले किन गरेको त प्रश्न त उठ्यो कार्यकर्ताहरूले। यसैमा अस्ति वाइसिएलको चिफले नै भन्यो, तपाईँ यति साह्रो पनि दब्नु पर्दैन, आवश्यक छैन भनिसकेको छ उसले पनि। फेरि त यो सब किन भइराखेको छ त? हो, यसको उत्तर जबसम्म नेपाली जनताले पाउँदैनन् तबसम्म यो प्रश्न चाहिँ सुनिश्चित हुँदैन, म सुनिश्चित हुन सक्दैन।
तपाईँले भनेको दुईटा कुरा आयो क्या, पहिलो कुरा अहिलेसम्मको प्रगति स्वाहा हुने हो कि भन्ने डर पनि बढ्यो, अर्कोतिर अहिलेसम्मको अवस्था हेर्दा माओवाद सकिने र माओवादको अस्तित्वसम्म नभेट्ने अवस्था भेट्यो, किनकि माओवादको अवशेषहरू अहिले पनि धेरै छन्, देशभरि व्याप्त छ। भलै मोहन वैद्यकातिर रामबहादुर थापा बादल भलै आए पनि त्यति एकीकृत ढङ्गले विचार मिलिसकेका त छैन। बाबुराम भट्टराईको दृश्य छन्, विप्लव अर्को दृश्य छन्, उनको आफ्नै उश्रृङ्खल गतिविधि अर्को दृश्य छ। यावत ढङ्गले भोलि ओलीभित्रको जुन गुट छ नि माधव नेपाल पक्ष र ओली पक्षको गुटले यी तीनटा पक्षले गर्दा फेरि यो खैलाबैला मचिने त होइन भने अहिले
होइन यो ट्रेनबाट यतातिर खैलाबैला नमचिने देखियो क्या किनभने सम्पूर्ण भनौँ पूरा राष्ट्रिय राजनीति आज ओलीको विचारबाट चाहिँ उनको नेतृत्वबाट चाहिँ चलिराखेको व्यवहारले देखिन्छ अब यति मान्छेलाई पदीय व्यवस्थापन त्यहाँ ओलीले गरिदिए त्यहाँभित्रको ओली विरोधी गुटलाई सिध्याइदिए भलै त्यो अर्कै कुरा हो तर धेरै मान्छेलाई त उनले किन यो त सिद्धिसकेको पार्टी थियो यो त 33 स्थानमा आइरहेको पार्टी थियो यो त त्यत्रो बढी भारतले चाहिँ गाँजिराखेको थियो त्यति बढी चाहिँ कर्नर लगाउन काङ्ग्रेसले खोजिरहेको थियो तर ओली त विजयी बने त यसलाई त पार्टीले इग्नोर गर्न सक्ने भन्ने कुरा आएन समस्या आयो एमा हो किन ए माओवादीले रेडिकल कुरा नि उठायो अहिले जति पनि बजारमा राजनीतिक बजारमा एजेन्डा छन् ती सबै ए माओवादीकै एजेन्डाहरू त्यो जम्मैलाई थाहा छ लिडरको रूपमा प्रचण्ड जतिको डाइनामिक लिडर अहिले पनि नेपालमा अर्को छैन फेरि पनि परिणाम हाम्रो पक्षमा किन आइरहेको छैन भन्ने मनोदशामा त माओवादीका कार्यकर्ता त छन् फेरि त्यहाँ शहीद छन् बेपत्ता छन् विस्थापित छन् त्याग भएको छ अहिले पनि मुटुको छेउमा गोलीको छर्राको अंश अड्किएकै छ लौरो टेकेर क्रान्तिकारीका परिवार र क्रान्तिकारी जनहरू हिँडि नै रहेका छन् गुरिल्लाहरू विस्थापित भएर मलेसियामा चौकीदारी गर्न पुगिसके यो सब कुरा किन सहनुपर्ने भन्ने कुरा त्यहाँको पंक्तिले त मनमा साँच्दो हो त्यो सहज होला र भन्ने कारणले पनि म यो ठाउँबाट बोलिरहेछु
प्रचण्डलाई अझ बढी जोखिम छ भले यो परिणाम आउन अझै बाँकी रहला केही समय लाग्ला अब अर्कोतिर जाउँ न कंग्रेसको जुन यी चुनावमा ठूलो हार बेहोरी नपुग्यो कंग्रेसले जुन धक्का बेहोर्यो अब प्रतिपक्षी भएर कंग्रेसले कसरी आफ्नो भूमिका निर्वाह गर्ला
अब त्यसको संसदीय दलको नेता को हुने त्यो त्यसले अलिकति फरक पार्छ
त्यसमा पनि दुईटा जनाको अहिले डिबेट छ भनौँ विवाद छ
अब को होला त्यो नै निर्णायक कुरा हुन्छ त्यसमा अब शेरबहादुर भए भने उनको त्यहाँ भूमिका हुन सक्दैन उनले बोलेकै बुझिँदैन विचार प्रवाह नै गर्न सक्दैनन् शेरबहादुर उभिँदैमा त्यो कुरा निर्णायक होला भन्ने मतलब त्यहाँ कुनै एउटा सैद्धान्तिक डिबेटको त चान्सै नहुने स्थिति देखियो एउटा त यो चुनौती म देखिरहेको छु अब प्रकाशमान सिंह आए भने पनि प्रकाशमान सिंह चाहिँ एउटा धरोहर त छ तर वैचारिक अभिव्यक्ति र चाहिँ प्रतिरोधमा त उनीसँग पनि समस्यै छन् त्यसकारण काङ्ग्रेसले यो समग्र कुरालाई चाहिँ पुनर्परिभाषित गरेर चाहिँ एउटा उपयुक्त नेतृत्व त्यहाँ ल्याउनुपर्छ जस्तो युवैबाट ल्याइदियो भने पनि एउटा खैलाबाला मचाउँछन् नि जस्तो कुनै आशलाग्दो युवा संसदीय दलको नेता भएर त्यहाँ पुग्यो भनेदेखि त्यसले एउटा तरङ्ग ल्याउन सक्छ नि त त्यहाँ
गगन थापा
अब उनीहरूको नाम मैले लिनु अब उपयुक्त भएन किन गगन चाँडै त्यहाँ पुर्याइयो भन्ने छ विश्व प्रकाशलाई पार्टीको प्रवक्ता बनाएर मिसयुज गरिहाल्यो देउपाले तर कुनै एउटा जस्तो म त के गर्ने भएन रामचन्द्रकै म आश गर्थे किन वैचारिक प्रभाव म रामचन्द्रमा देख्थेँ तर काङ्ग्रेस रामचन्द्रको नामै सुन्न चाहँदा रहेछन् फेरि समस्या आयो त कोही बात छ कि प्रदीपै गिरीलाई ल्याइदियो भने कहाँ कहाँ पुग्ने होला कुरो भूमिका उनले हरेक सशस्त्र गर्न सक्छन् नि त प्रदीप गिरी त अब यो तरिकाले सोच्यो भने म एउटा 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 निस्तेज भइसकेको दियो पनि फेरि पुनर्जीवित हुने म त्यहाँ चान्स एक प्रकारले चान्स देख्छु अब होइन खालि चाहिँ यही पदमा मात्रै लड्ने यस्तै मात्रै गर्ने हो भने त पाँच वर्ष गुज्रिन्छ समयले काङ्ग्रेसलाई फेरि पुरानो ठाउँमा पुर्यायो भने समय बलवान हुन्छ भन्छन् अब यो नेतृत्वको खुट्टी हेर्दाखेरि त म त्यत्रो सम्भावना एकदम प्रचण्ड जस्तो मान्छेले त त्यहाँ रल्म लिनु पर्यो भने यीबाट त के आशा कहाँ केबाट आशा गर्ने न यिनीहरू एक अक्षर पढ्छन् न एक अक्षर लेख्छन् न कुनै साफ सुध्रेको चरित्र छ न शासकीय शैली यहाँ देखियो केही पनि देखिएन त्यो बेलामा त आशा गर्ने ठाउँ एकदम कमजोर हुन्छ
अब अन्तिममा यो जुन अहिलेकै ओली नेतृत्वको सरकारलाई बहुमतको सरकार बनाउने भन्ने छलफलहरू चलिरहेछ खासरी संघीय समाजवादी फोरम उपेन्द्र यादवको र राजपाका नेताहरूसँग छलफल गरेर उनीहरूलाई सरकारमा सहभागी गराएर दुई तिहाईकै सरकार बनाउने भन्ने पनि प्रचण्डको एक किसिमको बोली छ दुई तिहाईको सरकार बन्ला र यसले पाँच वर्षसम्म देशलाई स्थायित्व देला
अब त्यो चाहिँ प्रचण्डमै भर पर्छ प्रचण्डले चाहिँ जस्तो पाँच वर्षका लागि नै केपी ओली हुन् भनिसकेकोलाई सत्य मान्ने हो भने त पाँच वर्ष त गइहाल्यो यो सरकार त तर
राजपा र फोरमहरू पनि सरकार
अब राजपा र फोरमको चाहिँ त्यो त खालि एउटा उनीहरूले एउटा कर्सी मेन्टेन गरेको मात्रै हो अथवा काङ्ग्रेसको नेतृत्वबाट संविधान संशोधनको राजनीति असफल भइसकेपछि योजनाबद्ध तरिकाले यो राजनीति ल्याएको पनि हुनसक्छ र त्यसैको सूत्रधारको रूपमा प्रचण्डलाई प्रयोग पनि गरेको हुनसक्छ ग्यारेन्टी त पक्कै म गर्न चाहन्न अहिले पनि, किन यिनीहरूको विश्वासै गर्न सकिँदैन क्या, यिनीहरू जहाँ जे पनि गर्न सक्छन् यिनीहरू, किन यिनीहरू समाजप्रति र राष्ट्रप्रति प्रतिबद्ध हुन् भन्ने यिनीहरूको व्यवहारले देखाउँदैन। त्यस्तो बेलामा बा दुई तिहाई चाहिँ काङ्ग्रेसको झण्डामा सम्भव नभएपछि बा यो झण्डामा सम्भव बनाउन पो यो खेल खेलिँदैछ कि, यो कुरा चाहिँ भविष्यलाई छोड्नुपर्छ। भविष्यमा उनीहरूले हिजो जाहेर गरेको वचनबद्धता अनुरूप काम गरेर गयो भने हामीले त्यही अनुसार चाहिँ विचार दिनुपर्ने हुन्छ। बेइमानी गरे भनेदेखि सिरकमा सुतेको बिरालोले एन मौकामा म्याउ गर्छ भने जस्तो यिनीहरूले म्याउ गर्छन्, हामीले तिमीतिर हान्नुपर्छ।
हस्, यो महत्वपूर्ण समय र गम्भीर विषयमा आफ्ना स्पष्ट धारणा राख्नुभयो, यसको लागि धेरै धन्यवाद सुरेन्द्र केसी।
हस्, मलाई पनि तलदेखि आएर सम्झिनुभयो, यसको लागि धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक सुरेन्द्र केसी। एमाले र माओवादी बीच भएको सातबुधे सहमति, वाम गठबन्धनको पाँच वर्षीय सरकारका चुनौती र काँग्रेसको प्रतिपक्षी भूमिका लगायतका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। कार्यक्रम बदलिँदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।